بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آل عمران کی 60ویں سے لے کر 63ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم اللہ الرحمن الرحیم۔ الحق من ربك فلا تكن من الممترين، فمن حاجك فيه من بعد ما
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہے پیغمبر، ستیہ وہی ہے جو آپ کے پالنہار کی اور سے ہے، اتہ سندیہ کرنے والوں میں سے نہ ہو جائیے گا۔ تو ہے پیغمبر، جو کوئی بھی ایشوریہ سندیش وحی دوارا آپ کے پاس آنے والے گیان کے پشچات آپ سے عیسیٰ مسیح کے بارے میں بحث اور وواد کرے، تو اسے کہہ دیجئے کہ ہم اپنے پتروں کو لائیں اور تم اپنے پتروں کو، ہم اپنی استریوں کو لائیں اور تم اپنی استریوں کو لاؤ، ہم اپنے آتمیے لوگوں کو اور تم اپنے آتمیے لوگوں کو لاؤ، تو پھر ہم ایشور کے سمکش پرارتھنا کریں اور ایک دوسرے کو ابھیشاپ دیں، تتھا جھوٹ بولنے والوں کے لیے ایشوریہ لعنت ارتھات ابھیشاپ نردھارت کریں۔ निसंदेह ईसा मसीह के जीवन की सच्ची कहानी यही है और ईश्वर के अतिरिक्त कोई पूज्य नहीं है और निसंदेह ईश्वर प्रभुत्वशाली और तत्वदर्शी है। फिर यदि वे लोग सत्य की ओर से मुंह मोड़ लें तो जान लो कि ईश्वर बुरे कर्म करने वालों को भली भांति जानने वाला है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज शनिवार है, आजर की 25, जमादि सानी की 2 और दिसंबर की 16 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवे में 21 मीटर बैंड बराबर 9800 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। पत्र विभाग के हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। जबकि ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता है pastoday.ir/hi। श्रोताओं, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सबसे पहले आप सदा की भांति देश विदेश के समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप हजरत फातिमा जहरा सलामुल्लाह अलैहा की शहादत के दुखद अवसर पर हमारा विशेष कार्यक्रम सुनेंगे और सभा का अंतिम कार्यक्रम होगा अच्छी आदतें। श्रोताओं, ये तो थी हमारी आज के कार्यक्रम की रूपरेखा और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। विदेश मंत्री ने कहा है कि आतंकवादी हमले ईरान के विकास की तीव्र गति को नहीं रोक पाएंगे। ईरान ने कहा है कि आतंकवादी अब सुकून से नहीं रहेंगे। इसराइली प्रदर्शनकारियों ने कहा है कि हमारी सेना आतंकवादी संगठन है। कुवैत में 40 दिनों का राष्ट्रीय शोक घोषित कर दिया गया है। और अब आप विस्तार से समाचार सुनिए।
विदेश मंत्री ने कहा है कि आतंकवादी हमले ईरान के विकास की तीव्र गति को नहीं रोक पाएंगे। हुसैन अमीर अब्दुल्लाहियान का कहना है कि ईरान की शांति एवं सुरक्षा तथा प्रगति और विकास के शत्रु अपनी आतंकवादी गतिविधियों द्वारा देश की प्रगति के मार्ग में रुकावट उत्पन्न नहीं कर सकते। उन्होंने एक्स पर लिखे अपने संदेश में रास्क नगर में की गई आतंकी कार्रवाई में शहीद हुए 12 ईरानी सुरक्षा बलों के परिजनों के प्रति सहानुभूति प्रकट की। इसी बीच ईरान के विदेश मंत्रालय के प्रवक्ता करानी चाफी ने भी रास्क नगर की आतंकी घटना पर शहीदों के परिजनों को सांत्वना देते हुए कहा कि दोषियों को दंडित करने के लिए हर संभव प्रयास किए जाएंगे। ज्ञात रहे कि शुक्रवार को भोर के समय ईरान के दक्षिण पूर्वी प्रांत सिस्तान व बलूचिस्तान में सुरक्षा बलों की एक चौकी पर आतंकवादियों ने हमला कर दिया था। इस हमले में सुरक्षा बलों के 12 जवान शहीद हो गए थे, जिनमें अधिकारी भी शामिल हैं। इस आतंकी घटना की देश के कई अधिकारियों ने कड़ी निंदा की है। इससे पहले ईरान की न्यायपालिका के प्रमुख ने रास की आतंकवादी घटना के दोषियों को दंडित करने पर बल दिया।
गृह मंत्री ने कहा है कि आतंकवादी अब सुकून से नहीं रहेंगे और उनके अपराधों का बदला लेंगे। गृह मंत्री अहमद वहीदी ने कहा कि आतंकवादियों को जान लेना चाहिए कि आजमाए हुए को आजमाना गलत है और शूरवीरों का इरादा इस बात की अनुमति नहीं देगा कि वे एक क्षण के लिए सुकून से रहें। कल सुबह सिस्तान व बलूचिस्तान प्रांत के रास्क उपनगर में सुबह 2 बजे घात लगाकर किए गए आतंकवादी हमले में शहीद होने वाले 11 सुरक्षा कर्मियों के दफन समारोह में गृह मंत्री ने कहा कि ये शूरवीर जवान उसी समय कायरतापूर्ण आतंकवादी हमले में शहीद हुए जब जनरल गासिम सुलेमानी शहीद हुए थे। गृह मंत्री ने कहा कि सुरक्षा बल के जवान जनरल गासिम का अनुसरण करते हुए शहीद कर दिए गए और अपने शहीद साथियों से जा मिले। उन्होंने कहा कि शहीद होने वाले जवानों ने ईरान और ईरानी जनता की रक्षा में एक क्षण का भी संकोच नहीं लिया, डटे रहे और इन शहीदों ने अपनी जान व माल का खून उछावर कर दिया और विदेशी व साम्राज्यवादी एजेंटों के हाथों शहीद कर दिए गए। इसी प्रकार विदेश मंत्री ने कहा कि ये शहीद उस स्थान पर पहुंच गए हैं कि महान ईश्वर ने उन्हें खरीद लिया। दुश्मनों को जान लेना चाहिए कि आजमाए हुए को आजमाना गलत है और ये शूरवीर अब भी रणक्षेत्र में मौजूद हैं।
क्षमा कीजिएगा, शहीद होने वाले जवानों की संख्या 12 हो गई है। ईरान के सिस्तान व बलूचिस्तान प्रांत में ईरान की खुफिया एजेंसी ईरान के सिस्तान व बलूचिस्तान प्रांत में इसराइल की खुफिया एजेंसी मुसाद के जासूस को आज सुबह फांसी दे दी गई। जिस जासूस को आज सुबह फांसी दी गई उस पर इसराइल और दूसरे देशों की खुफिया सेवाओं से संपर्क का आरोप था और उस पर सिस्तान व बलूचिस्तान प्रांत में मुकदमा चलाया गया। जिस जासूस को आज फांसी दी गई वो जानबूझकर जानकारियों को जमा करता और इसराइल की खुफिया एजेंसी मुसाद सहित दूसरे देशों की खुफिया एजेंसियों को इन जानकारियों को देता था। इस बारे में अधिक जानकारी प्राप्त नहीं है।
ईरान का एक युद्धक विमान फारस प्रांत में प्रशिक्षण उड़ान के दौरान दुर्घटनाग्रस्त हो गया। फारस प्रांत के एयरपोर्ट के महाप्रबंधक फखरुद्दीन केशावर्ज ने युद्धक विमान सुखो 22 के प्रशिक्षण उड़ान के दौरान दुर्घटनाग्रस्त होने की सूचना दी और ये भी कहा है कि ये युद्धक विमान परेशान काजरून झील के पास गिरा पर्शियन काजरून झील के पास गिरा है। काजरून झील शिराज नगर के दक्षिण पश्चिम में 135 किलोमीटर की दूरी पर स्थित है। ईरान प्रेस की रिपोर्ट के अनुसार केशावर्स ने आज शनिवार को कहा कि यह ट्रेनर सैनिक युद्धक विमान था जो तकनीकी खराबी के कारण अहमदाबाद क्षेत्र में गिरा है। इसी प्रकार उन्होंने कहा कि इस दुर्घटना में कोई हताहत नहीं हुआ है और उसका चालक पैराशूट की सहायता से बाहर निकल आया और उसको हल्की चोट आई। प्राप्त रिपोर्ट के अनुसार ये युद्धक विमान सिपाही पासदारन की वायुसेना का था।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। गत रात्र इसराइली प्रदर्शनकारियों ने एक बार फिर इसराइली सेना की बर्बरता के खिलाफ प्रदर्शन किया। इसराइल ने स्वीकार किया है कि उसके सैनिकों ने गलती से हमास के नियंत्रण में अपने ही बंधकों में से 3 को गोली मार दी। इस बार हमास के नियंत्रण में मौजूद बंदियों के परिजनों ने प्रदर्शन करते हुए कहा है कि हमारी सेना सेना नहीं बल्कि आतंकवादी संगठन है। समाचार एजेंसी फारस की रिपोर्ट के अनुसार गत रात तेल अवीव में एक प्रदर्शनकारी महिला ने कहा कि सेना के साथ हमारा अंतिम संपर्क मित्रतापूर्ण था, परंतु अब मैं समझ गई कि ये आतंकवादी संगठन है न कि सेना। ये सैनिक थे जिन्होंने मेरे बेटे की हत्या की थी, न कि हमास। इसराइल के 11वें टीवी चैनल ने बंधक बनाए जाने वालों के परिजनों के एकत्रित होने के स्थान की तस्वीर प्रकाशित करने के साथ रिपोर्ट दी है कि इसराइली सैनिकों के हाथों हमास के नियंत्रण में 3 इसराइली बंधकों की मौत की खबर प्रकाशित होने के बाद हजारों प्रदर्शनकारी कपलान स्क्वायर पर जमा हो गए और जंग के बंद करने और बंदियों के आदान प्रदान करने की मांग कर रहे थे।
गजा के शुजाई क्षेत्र में जानी सैनिकों ने धोखे से अपने ही 3 बंदूकों को गोली मार दी। जानी सैनिकों ने शुक्रवार को अपने ही 3 बंदूकों को मार दिया। मारे गए जानी बंदूकों में से एक का नाम योतम हैम और दूसरे का नाम समीर अल तलाल का बताया, जिसे मृतक के परिजनों ने कहा है कि उसका नाम न घोषित किया जाए। इससे पहले भी इसराइली सैनिकों के हाथों अपने ही सैनिकों पर हमलों की खबरें आ चुकी हैं।
यमन के अंसारुल्लाह आंदोलन की ओर से ऐलान किया गया है कि अवैध जानी शासन को क्षति पहुंचाने के लिए यमन की सशस्त्र सेना द्वारा महाअभियान जारी रहेगा। अंसारुल्लाह की राजनीतिक शाखा के एक सदस्य अली अल कहूम ने कहा है कि फिलिस्तीनियों का समर्थन करते हुए अवैध जानवी शासन को चोट पहुंचाने के उद्देश्य से उसके विरुद्ध बड़ा प्रभावी एवं रणनीतिक महाअभियान जारी रहेगा। उनका कहना था कि जो भी अवैध जानवी शासन का समर्थन करता है उसको प्रहार सहन करना पड़ेगा।
जर्मनी में गजा के समर्थन में प्रदर्शनों पर रोक के बावजूद वहां पर जायनी विरोधी प्रदर्शन किए जा रहे हैं। विभिन्न देशों के लोगों ने जर्मनी में गजा का समर्थन करते हुए जानी विरोधी प्रदर्शन किए। ईरान प्रेस के अनुसार कड़ाके की ठंड में हजारों फिलिस्तीनी प्रेमियों ने लगातार 10वें सप्ताह जर्मनी के विभिन्न नगरों में फिलिस्तीनियों के प्रति अपनी सहानुभूति दर्शाई। ये लोग इसराइल के विरुद्ध नारेबाजी कर रहे थे। फिलिस्तीन के समर्थकों के हाथों में फिलिस्तीन के झंडे थे।
आज कुवैत के शासक नवाफ अहमद जाबिर असबाह का 86 वर्ष की उम्र में निधन हो गया। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार कुवैती शासक नवाफ अहमद जाबिर असबाह के निधन के बाद कुवैत के समस्त टीवी चैनलों ने अपने कार्यक्रमों का प्रसारण रोककर पवित्र कुरान की तिलावत प्रसारित करना आरंभ कर दिया। नवाफ अहमद जाबिर असबाह का जन्म 25 जून 1937 को हुआ था और 29 सितंबर 2020 को सबाह आले अहमद अल जाबिर असबाह के निधन के बाद उन्हें कुवैत का शासक बनाया गया था। समाचारों में कहा गया है कि कुवैत के दिवंगत शासक अस्पताल में भर्ती थे और लोगों से उनके लिए प्रार्थना करने का आह्वान किया गया था। उनके सौतेले भाई मिशेल अल अहमद असबाह को कुवैत का नया शासक बना दिया गया है। यद्यपि उनकी उम्र भी 83 वर्ष है। पूरे कुवैत में 40 दिन के राष्ट्रीय शोक का ऐलान कर दिया गया है। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اسلامی گڑتنتر ایران کی آواز۔ دوستو، میں ہوں روش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کاریکرم میں۔ आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे हमास की सुरंगों में आतंकी इसराइली शासन द्वारा पानी छोड़े जाने की चेतावनी के बारे में,
अरब जगत के मशहूर स्तंभकार एवं रायुल,
और फिर बात करेंगे गजा युद्ध के खिलाफ एकजुट रुख अपनाने में यूरोपीय संघ की असमर्थता के बारे में,
यूरोपीय परिषद की 2 दिवसीय बैठक समाप्त,
और अंत में चलेंगे भारत जहां जम्मू कश्मीर प्रशासन ने एक बार फिर ये दावा किया है कि कश्मीर में धारा 370 की समाप्ति के बाद हालात में ऐतिहासिक तौर पर सुधार हुआ है।
जम्मू कश्मीर प्रशासन ने कहा है कि
تو دوستو، سب سے پہلے بات کرتے ہیں حماس کے خلاف آتنکی اسرائیلی سینہ کے کھوکھلے دعووں کے بارے میں۔ غزہ یدھ کے 70 دن گزر جانے کے باوجود زیونی شاسن اب تک حماس کی کسی بھی ایک سرنگ کا پتہ لگا کر اس کو دھوست نہیں کر پایا ہے۔ وہیں زیونی شاسن کی ان چیتاونیوں پر سوال بھی اٹھ رہے ہیں کہ جو وہ حماس کی سرنگوں کو لے کر دے رہا ہے۔ اس سمبندھ میں ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی۔
عرب جگت کے مشہور استمبکار ایوم رائے الیوم کے سمپادک یہ مانتے ہیں کہ پانی بھر کے غزہ کی سرنگوں کو نشٹ کرنے کا وشے زیونیوں کے منوویجانک یدھ کا حصہ ہے۔ عبد الباری اتوان کہتے ہیں کہ زیونیوں نے کئی دنوں کے پرچار کے بعد پانی بھرنے والے 7 بڑے پمپ غزہ بھیجے۔ اس کام سے ان کا لکش اپنے دشٹیگت منوویجانک یدھ کو آگے بڑھانا ہے۔ اتوان کہتے ہیں کہ غزہ میں اسرائیل پوری طرح سے ناکام رہا ہے، اب چاہے وہ اتری غزہ ہو یا پھر دکشنی غزہ۔ واسطوکتا یہ ہے کہ فلسطینی پرتیروت کرتاؤں سے اب وہ بہت ڈرے ہوئے ہیں۔ ویسے اسرائیل چاہتا تو یہ ہے کہ سرنگوں میں موجود سارے ہی فلسطینی پرتیروت کرتاؤں کو شہید کرنے کے لیے غزہ کی سرنگوں میں پانی بھر دیا جائے، لیکن یہ کوئی آسان کام نہیں ہے۔ پہلی بات تو یہ ہے کہ اس کام سے اسرائیل کے سارے ہی بندھک مارے جائیں گے۔ دوسری بات یہ ہے کہ غزہ میں لگ بھگ 500 سرنگیں ہیں جو تقریباً 500 کلومیٹر لمبی ہیں۔ کیا ان کو واسطو میں ویوہارک روپ سے پانی سے بھرا جا سکتا ہے؟ غزہ یدھ کے 70 دن گزر جانے کے باوجود زائونی شاسن اب تک کسی بھی ایک سرنگ کا پتہ لگا کر اس کو دھوست نہیں کر پایا ہے۔ غزہ کی سرنگوں میں پمپوں سے پانی بھرنے کی بات ماتر ایک سوپن ہے جسے کیول اسرائیل ہی دیکھ رہا ہے۔ ویسے اسرائیل نے غزہ کی سرنگوں کو نشٹ کرنے کے لیے امریکہ سے بم لیے ہیں۔ ان بموں کا پریوگ اس نے جبالیہ شیتر میں کیا تھا، اس سے وہاں پر 30 میٹر کا ایک گڈھا تو بن گیا لیکن کسی بھی سرنگ کا کوئی پتہ نہیں چلا۔ اتوان کے انوسار اس بات کی بھی سمبھاونا پائی جاتی ہے کہ اسرائیل غزہ کے پانی کو وشاخت کر دے یا پھر سرنگیں توڑنے کے بہانے وہ غزہ کے پانی کے سروتوں کو نشٹ کر دے۔ ورتمان سمے میں غزہ کا 90% سے ادھک پانی دوشت ہو چکا ہے۔ ہر پریاس کرنے کے باوجود اسرائیل غزہ میں اپنے کسی بھی نردھارت لکش کو حاصل نہیں کر پا رہا ہے۔ رائے الیوم کے ایڈیٹر کے انوسار فلسطینی پرتیرودھ کرتا درڑ سنکلپ اور بہت ہی مضبوط اچھا شکتی کے ساتھ زائونیوں کو ٹکر دے رہے ہیں، وہ ان کے دشپرچاروں سے بالکل بھی پربھاوت نہیں ہوئے ہیں۔ فلسطینی جیالوں کے پرتیرودھ کا حال یہ ہے کہ زائونی اب تک غزہ کے اشجائیہ شیتر پر نینتر استھاپت نہیں کر پائے ہیں، یہاں پر وہ بری طرح سے پھنس چکے ہیں۔ اس شیتر میں 50 سے ادھک زائونی سینک مارے جا چکے ہیں۔ اشجائیہ میں اسرائیل کی سینا کے دکش کمانڈوز پر فلسطینی پرتیرودھ کرتا گھات لگا کر حملے کر رہے ہیں جس سے وہ بری طرح سے بوکھلا گئے ہیں۔ جب ان کی سہایتا کے لیے اترکت سینی بل بھیجا گیا تو وہ بھی فلسطینی پرتیرودھ کرتاؤں کے چکر ویوہ میں بری طرح سے پھنس کر رہ گیا۔ ان حالات میں اسرائیل کیسے غزہ پر قبضہ کرنے اور وہاں کی سرنگوں کو پانی سے ڈبونے کے سوپن دیکھ رہا ہے جو سمجھ سے باہر ہے۔
اور اب چرچا کرتے ہیں غزہ یدھ میں یورپی سنگھ کے ڈاماڈول اسٹینڈ کے بارے میں۔ غزہ یدھ کے گھٹنا کرم کے پرتی یورپی نیتاؤں کی استھتی میں اسپشٹ مت بھید فلسطینی مدے کے پرتی یورپی سنگھ کے سدس دیشوں کے الگ الگ دشٹی کوڑ یہ درشاتے ہیں کہ امریکہ کے دباؤ میں یورپی دیش صحیح کو صحیح اور غلط کو غلط کہنے سے کترا رہا ہے۔ اس بارے میں ادھک جانکاری دے رہے ہمارے ساتھی احمد عباس۔
یورپی پریشد کی 2 دیوسیہ بیٹھک سماپت ہوئی لیکن 27 دیش اس بات پر سہمت نہیں ہو سکے کہ بیٹھک کے سماپن گھوشنا پتر میں کس پرکار غزہ کے مسئلے کو بیان کریں۔ یورپی سنگھ کے ودیش نیتی وبھاگ کے ادھیکاری جوزف بوریل نے شکروار کی شام یورپی کاؤنسل کی بیٹھک کی سماپتی پر صاف صاف کہا کہ غزہ کے حالات کے بارے میں یورپی دیش سنیکت اسٹینڈ لینے میں ناکام رہے، مگر یورپی پریشد کے پرمکھ چارلز میشیل نے 2-اسٹیٹ سمادھان کے بارے میں یورپی دیشوں کے سنیکت اسٹینڈ کا نام لیا اور ویسٹ بینک میں سیٹلرز کے اپرادھوں کی نندا کے بارے میں اپنی بات رکھتے ہوئے دراصل غزہ پٹی کی تراسدی پر یورپی سنگھ کی خاموشی پر پردہ ڈالنے کی کوشش کی۔ انہوں نے دعویٰ کیا کہ یہ بیٹھک اس بارے میں نہیں تھی کہ گھوشنا پتر میں غزہ کے حالات کے بارے میں کیا سور اپنایا جائے، بلکہ پچھلے بیان میں پریشد کا اسٹینڈ بیان کیا جا چکا ہے۔ حالانکہ اس بیٹھک سے پہلے میشیل نے یورپین نیتاؤں کو لکھے پتر میں کہا تھا کہ مدھیہ پورو کے حالات ہمارے ایجنڈے کا پرمکھ مدعا ہوگا، ہمیں سارے قیدیوں کی رہائی کی مانگ کرنی چاہیے اور غزہ میں چنتا جنک مانوی استھتی پر توجہ دینے پر زور دینا چاہیے۔ جبکہ پریشد کی بیٹھک کے سماپن پر جاری ہونے والے بیان میں بس ایک واقعہ کہا گیا کہ پریشد نے مدھیہ پورو کے بارے میں اسٹریٹجک بحثیں کی ہیں۔ غزہ جنگ کے بارے میں یورپی دیشوں کے بیچ مت بھید فلسطین کے بارے میں ان دیشوں کی سوچ اور نظریے میں گہرے انتر کا نتیجہ ہے۔ کچھ یورپی دیش جیسے اسپین، آئرلینڈ اور بیلجیم کہتے ہیں کہ فلسطینی اسٹیٹ کو مانیتا دی جائے اور غزہ میں زائنی شاسن کے اپرادھوں کی نندا کی جائے، مگر یورپ میں امریکہ کے قریبی گھٹک جیسے جرمنی، آسٹریا اور چیک ریپبلک کا ماننا ہے کہ اسرائیل کا کھل کر سمرتھن کیا جانا چاہیے۔ تل ابیب کی طرح یہ دیش بھی چاہتے ہیں کہ غزہ میں زائنی شاسن کے اپرادھ لگاتار جاری رہیں۔ غزہ میں سنگھرش ویرام کے بارے میں سنیکت راشٹر مہا سبھا کے پاس ہونے والے پرستاؤ پر بھی آسٹریا اور چیک ریپبلک نے امریکہ کی طرح ویرودھ میں متدان کیا تھا۔ فرانس نے بیچ کا راستہ چنتے ہوئے اسرائیل کے سیلف ڈیفنس کی ادھکار کی بات کی اور اس طرح غزہ میں ہو رہے نرسنہار کا سمرتھن کیا، مگر دوسری طرف یہ بھی کہا کہ عام ناگرکوں کا نرسنہار بند ہونا چاہیے۔ برٹین نے بھی امریکہ اور جرمنی جیسا اسٹینڈ لیا۔ اس مدبھید کی وجہ سے یورپی پریشد غزہ کے بارے میں کوئی سنیکت اسٹینڈ نہیں لے پائی۔ اس استھتی کو لے کر یورپ کے بھیتر کافی آلوچنا بھی کی جا رہی ہے۔ آئرلینڈ کے پردھان منتری لیو وارادکار ایک بیان میں کہتے ہیں کہ یورپی سنگھ غزہ کے بارے میں سنیکت اور مضبوط اسٹینڈ لینے میں اسمرتھ ہے اور اس بلاک نے اپنی ساکھ گنوا دی ہے۔ یورپی پریشد کی بیٹھک سے پہلے بھی انہوں نے ایک بیان میں کہا کہ میں یورپی نیتاؤں سے کہنا چاہتا ہوں کہ فلسطین کے بارے میں مضبوط اسٹینڈ نہ لے پانے کی وجہ سے یورپی سنگھ اپنی ساکھ کو بھاری نقصان پہنچا چکا ہے۔ ان کا کہنا تھا کہ ہمارے بارے میں دوہرے ماپدنڈ پر عمل کرنے کے آروپ لگ رہے ہیں اور یہ بے بنیاد بھی نہیں ہے۔ انہوں نے کہا کہ ہمیں مضبوط بیان کی ضرورت ہے جس میں آتنکواد کی نندا کے ساتھ ہی سنگھرش ورام کی بات کی جائے اور ٹو اسٹیٹ سمادھان کے تحت فلسطینیوں کو ان کا ادھیکار دیا جائے۔ مگر یورپی پریشد کے بیان سے ظاہر ہو گیا کہ یورپ میں کئی دیش امریکہ کی نیتیوں اور اچھاؤں سے پربھاوت ہیں اور زائن شاسن کے سمرتھن میں دوہرے ماپ دنڈ پر عمل چھوڑنے کو تیار نہیں ہے۔
اور اب رخ کرتے ہیں بھارت کا۔ بھارت پرشاست کشمیر میں سپریم کورٹ دوارا دھارا 370 کو لے کر دیے گئے فیصلے کے بعد ابھی بھی پرتکریاؤں کا سلسلہ جاری ہے، جہاں ایک اور استھانیہ پرشاسن جموں کشمیر کا وشیش راج درجہ سماپت کیے جانے کے بعد کے فائدے گنا رہا ہے، تو وہیں وپکشی پارٹیوں کا کہنا ہے کہ وہ کشمیر کی جنتا کے ادھیکاروں کے لیے اپنا سنگھرش جاری رکھیں گی۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں شری نگر سے ہمارے سمباد داتا سپتے محمد حسن۔
جموں کشمیر پرشاسن نے کہا ہے کہ وشو استر پر جموں کشمیر کو پچھلے 4 ورشوں میں جو استھان پراپت ہوا ہے وہ اب اتہاس بن گیا ہے۔ انہوں نے کہا کہ پچھلے 2 ورشوں سے جس طرح سے پریٹک جموں کشمیر کا رخ کر رہے ہیں وہ نہ صرف پرشاسنیہ ہے بلکہ یہاں کے لوگوں کو اکنامیکلی بوسٹ کرنے میں کافی مددگار ثابت ہوگا۔ جموں کشمیر پرشاسن کے ایک پروکتا نے ایک سبھا کو سمبوجھت کرتے ہوئے کہا کہ جموں کشمیر کی موجودہ پرشاسن صرف اور صرف جنتا کو فائدہ پہنچانے کے لیے کاریہ کر رہی ہے اور اس کے لیے تمام جتنے بھی سرکاری کرمچاری ہیں انہیں آدیش دیے گئے ہیں۔ انہوں نے کہا کہ جموں کشمیر کو پریٹک استھان تو پہلے سے پراپت تھا، پرنتو پریٹکوں کو کشمیر لانے کے لیے جو اس پرشاسن نے کیا وہ اتہاس ہے، کیونکہ کروڑوں کی سنکھیا میں اب پریٹک جموں کشمیر آ رہے ہیں اور یہاں کے حسن سے لطف اندوز ہو رہے ہیں۔ ان کے آنے سے یہاں کی اکنامک کنڈیشن میں کافی زیادہ بہتری آئی ہے۔ انہوں نے کہا کہ اب کوئی بھی پریٹک استھل ایسا نہیں ہے جہاں پر انٹرنیشنل یا نیشنل ٹورسٹ موجود نہیں ہے۔ انہوں نے کہا کہ انفراسٹرکچر کو مضبوط سے مضبوط کیا جا رہا ہے۔ انہوں نے کہا کہ ہمارا کاریہ صرف اور صرف جموں کشمیر کے لوگوں کو تعمیر و ترقی کے ساتھ ساتھ انہیں اکنامیکلی مدد فراہم کرنا ہے اور ہم اس حوالے سے اپنے جو بھی ہم نے وعدے کیے ہیں انہیں ہر سمبھو پورا کیا جائے گا۔ انہوں نے کہا کہ ہم یہ مانتے ہیں کہ جموں کشمیر میں الیکشن کے حوالے سے بھی استھتی سامانیہ ہے اور جو ہی یہاں پر الیکشن کا بگل بجتا ہے تو پرشاسن اس کے لیے پوری طرح تیار ہے۔ جموں کشمیر کے ایل جی منوہر سنہا نے بھی سبھا کو سمبوجھت کرتے ہوئے کہا کہ جو آدیش سپریم کورٹ سے آئے ہیں اس پر بالکل عمل ہوگا۔ اس بیچ جموں کشمیر نیشنل کانفرنس نے ایک بار پھر کہا ہے کہ جو وشیش اختیارات ہم سے چھینے گئے ہیں ان کو پراپت کرنے کے لیے وہ اپنا ابھیان جاری رکھیں گے۔ ایک جن سبھا کو سمبوجھت کرتے ہوئے نیشنل کانفرنس کے مہا سچیو علی محمد ساگر نے کہا کہ ہمارا یہ ماننا ہے کہ اس کے لیے ہمیں ایک جٹ ہونا ہوگا۔ اس اوسر پر انہوں نے کہا جبکہ انیہ نیتاؤں نے بھی کم و بیش انہی خیالات کا اظہار کیا۔ سپت محمد حسن، ریڈیو تہران، سری نگر۔
دوستوں، راجنیتک چرچا کا یہ دینک کارکرم اب یہیں سماپت ہوتا ہے۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز. شوتاؤ اب پرستت ہے حضرت فاطمہ زہرا سلام اللہ علیہ کی شہادت کے دکھد اوسر پر ہمارا وشیش کاریکرم.
دوستو, حضرت فاطمہ زہرا سلام اللہ علیہا کی شہادت پر وشیش کاریکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں. اس دکھد اوسر پر آپ کی سیوا میں سانتونا پیش کرتے ہیں. مریم مہرداری اور محمد مہدی کا سلام سویکار کیجیے.
آس بن وائل وہ ویکتی تھا جو ہمیشہ پیغمبر اسلام کا مذاق اڑاتا ہے, اور پیغمبر اسلام سے اس نے مسجد الحرام کے دروازے پر ملاقات کی اور ان سے بات کرنے لگا. مسجد الحرام میں کچھ ویکتی بیٹھے ہوئے تھے. جب وہ وہاں پہنچا تو انہوں نے وائل سے پوچھا کہ کس ویکتی سے بات کر رہے تھے. تو وائل نے کہا, میں ابتر یعنی اس ویکتی سے بات کر رہا تھا جس کی نسل ختم ہو گئی ہے. اس نے یہ بات اس لیے کہی کہ انہی دنوں پیغمبر اسلام اور حضرت خدیجہ کے پتر حضرت عبداللہ کا ندھن ہوا تھا, اور جس وقت کے کوئی سنتان نہیں ہوتی ہے اسے عربی بھاشا میں ابتر یعنی بنا نسل یا پیڑھی کے وقتی کہا جاتا ہے. لیکن ایشور نے سورہ کوثر اتار کر پیغمبر اسلام سے کہا کہ میں نے آپ کو بہت ادھک بھلائی دی ہے. یہی زیادہ بھلائی حضرت فاطمہ کے استتو کے علاوہ کوئی دوسری چیز نہیں ہے.
یہی کارن ہے کہ ایشور نے پوتر لوگوں کی نسل اور ان کی پیڑھیوں کو زمین پر بڑھایا, بلکہ اس مہان ہستی کے پوتر استتو پوری دنیا میں وبھوتیوں اور انوکمپاؤں کا سروت ہے. ایشور نے پیغمبر اسلام کو اس کال میں پتری پردان کی جب لڑکی کا پیدا ہونا پریوار کے لیے بے عزتی سمجھا جاتا تھا. پیغمبر اسلام اپنی لاڈلی بیٹی کا بہت ادھک سمان کرتے تھے, اور جب بھی وہ حضرت فاطمہ زہرا سلام اللہ علیہا کو دیکھتے تھے ان کے سمان میں اپنی جگہ سے کھڑے ہو جاتے تھے, ان کے پاس جاتے تھے اور ان کے چھوٹے چھوٹے ہاتھوں کو چومتے تھے, اور کبھی اپنی لاڈلی بیٹی کو اپنے سینے سے لگاتے تھے اور نرنتر چومتے رہتے تھے. ان کا ایک مشہور کتھن ہے کہ مجھے فاطمہ سے سورگ کی خوشبو محسوس ہوتی ہے.
ابھی مدینہ نگر پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے سورگواس کے شوق سے ابھر نہیں پایا تھا. اس نگر میں ان کا خالصتان دیکھ کر ابھی بھی لوگوں کی آنکھوں میں آنسو آ جاتے تھے. ان کے سبھی ساتھی اپنے ایمان و نشٹھا کے انوپات سے ان کے رکت استھان کا آبھاس کر رہے تھے اور شوق میں گرست تھے, لیکن سب سے ادھک شوق پیغمبر اسلام کی اکلوتی بیٹی حضرت فاطمہ زہرا سلام اللہ علیہ کے گھر میں دکھائی دیتی تھی.
پیغمبر کی وہ بیٹی جنہیں وہ اپنی ماتا اور اپنے شریر کا ٹکڑا کہا کرتے تھے, جو بچپن سے ہی اپنے پتا کا ایک ماتا کی طرح دھیان رکھتی تھیں, وہی بیٹی جنہیں پیغمبر پورے سنسار کے لیے گورو بتایا کرتے تھے, وہی بیٹی کی جب بھی پیغمبر کو سورگ کی یاد آتی تھی تو وہ ان کے ہاتھوں کو چوما کرتے تھے. پیغمبر کی وہی اکلوتی بیٹی ان کے سورگواس سے شوکاکل تھیں, اور ان کا شوق دن پرتی دن بڑھتا ہی جا رہا تھا. انہیں کسی کل چین نہیں تھا, کیونکہ نہ صرف یہ کہ پیغمبر کو بلکہ ان کے سندیش کو بھی بھلایا جا رہا تھا. اسی لیے وہ اپنی جان نوچھاور کر کے اسلام کے شریر میں ایک نئی آتما پھونکنا چاہتی تھیں.
پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے سورگواس کے بعد حضرت فاطمہ زہرا دن پرتی دن ٹوٹتی جا رہی تھیں. پیغمبر اسلام کے پوت امام جعفر صادق علیہ السلام کہتے ہیں, پتا کے ندھن نے حضرت فاطمہ کے ہردے کو دکھ سے بھر دیا تھا. اسی کارن ایشور کے نکٹتم فرشتے جبرائیل لگاتار ان کے پاس آتے تھے, انہیں سانتونا پردان کرتے تھے, اور انہیں ان کے پتا و سورگ میں ان کے استھان سے سوچت کرتے تھے اور اسی پرکار ان کے ندھن کے بعد ان کی سنتان پر پڑنے والی مصیبتوں سے اوگت کراتے تھے۔
حضرت علی علیہ السلام جبرائیل کی بتائی ہوئی باتوں کو لکھتے جاتے تھے۔ حضرت فاطمہ اس سے پہلے بھی فرشتوں سے بات کیا کرتی تھیں اور اسی لیے ان کا ایک اپنام محدثہ ارتد فرشتوں سے بات کرنے والی تھا۔ امام صادق علیہ السلام اس سمبندھ میں کہتے ہیں، پیغمبر اسلام کی سپوتری حضرت فاطمہ پیغمبر نہیں تھی بلکہ محدثہ تھیں۔ انہیں اس لیے محدثہ کا نام دیا گیا کیونکہ فرشتے آسمان سے ان کے پاس آتے تھے اور حضرت مریم کی طرح ان سے بھی باتیں کیا کرتے تھے۔
پیغمبر اسلام کی اکلوتی سپوتری حضرت فاطمہ زہرا سلام اللہ علیہ کی شہادت کیول 18 ورش کی عمر میں ہو گئی تھی اور اس سمے وہ 4 بچوں کی ماں تھیں۔ ان کے ویکتتو کی واسطوتا کو سمجھ پانا کیول اماموں کے لیے ہی سمبھو ہے۔ حضرت فاطمہ اسلامی اتہاس کی ایسی ایک ماتر آدرش مہیلا ہیں جنہوں نے وبھن چھیتروں میں اپنی پرکاشمان اپستھتی درج کرائی ہے۔ ان کی مہانتا اور ویبھو کے بارے میں پیغمبر اسلام و ان کے پریجنوں کے انیک کتھن موجود ہیں۔
پیغمبر اسلام صلی اللہ علیہ وسلم کہتے ہیں، نسندے ایشور نے میری بیٹی فاطمہ کے ہردے اور پورے شریر کو اس کی ہڈیوں تک ایمان سے پریپورن کر دیا ہے، اس پرکار سے کہ وہ ایشور کے آگیا پالن میں اتینت گمبھیر ہیں۔ پیغمبر اسلام کی پتنی حضرت عائشہ کہتی ہیں کہ میں نے پیغمبر کو کہتے سنا، سورگ کی مہیلاؤں کی 4 مہیلائیں ہیں، عمران کی بیٹی مریم، محمد کی بیٹی فاطمہ، خویلد کی بیٹی خدیجہ اور فیرون کی پتنی آسیہ۔
حضرت فاطمہ زہرا سلام اللہ علیہا اس ہستی کا نام ہے جس نے دنیا بھر کے مسلمان گہری آستھا رکھتے ہیں۔ بہت سے وشیوں میں الگ الگ مسلم سمپردایوں میں الگ الگ وچار ہیں، مگر حضرت فاطمہ کا ویکتتو ایسا ہے جن سے ہر مسلمان شردھا رکھتا ہے، بلکہ غیر مسلم بھی ان کا آدر سمان کرتے ہیں۔ سنی دھرم گرو حافظ محمد سعید ہاشمی اتہاس کی پرسدھ پستک صحیح بخاری سے حضرت فاطمہ زہرا کے بارے میں پیغمبر اسلام کی ایک حدیث پیش کرتے ہوئے ان کے گنوں کو بیان کرتے ہیں، کیا آپ نے 14ویں کا چاند دیکھا ہے جو اپنی پوری شکتی کے ساتھ چمکتا ہے اور پوری دنیا میں اپنی روشنی بکھیرتا رہتا ہے؟ دھیرے دھیرے چاند کی عمر کم ہونے لگتی ہے اور وہ آدھا ہو جاتا ہے، اس کے بعد چاند کا وہ آدھا حصہ بھی دھیرے دھیرے ختم ہونے لگتا ہے، یہاں تک کہ وہ نظروں سے اوجھل ہو جاتا ہے۔ حضرت فاطمہ زہرا پیغمبر اسلام کے لیے 14ویں کے اسی چاند کی طرح تھیں۔ پیغمبر اسلام کے سورگواس کے بعد ان کی لاڈلی کی زندگی میں عجیب و غریب گھٹنائیں گھٹیں۔ اس زمانے کے لوگوں پر نشیتنا نے اپنی چادر تان لی تھی۔
ایک روایت کے انوسار حضرت فاطمہ زہرا سلام اللہ علیہا کی شہادت جمادی الاول کی 13 تاریخ کو پیغمبر اسلام کے سورگواس کے 75 دن بعد ہوئی تھی، جبکہ ایک مشہور روایت کے انوسار ان کی شہادت 95 دن بعد ہوئی تھی۔ ان کی عمر 1 سال سے ادھک نہیں تھی۔ یہ پیغمبر اسلام کی وہی بیٹی ہے جنہیں وہ اپنے پتا کی ماتا اور اپنے جگر کا ٹکڑا کہا کرتے تھے۔ پیغمبر اسلام کہتے تھے کہ ہے فاطمہ، نشچت روپ سے ایشور تمہارے کروت سے کرودھت اور تمہاری پرسنتا سے پرسن ہوتا ہے۔ پیغمبر اسلام کے سورگواس کے بعد ایک اندھیری رات میں کچھ لوگوں نے اس گھر پر حملہ کر دیا جس کا سمان خود پیغمبر اسلام کیا کرتے تھے۔
اتہاس میں لکھا ہے کہ جب بھی حضرت فاطمہ زہرا سلام اللہ علیہا اپنے پتا پیغمبر اسلام کے پاس جاتی تھیں، وہ کھڑے ہو کر ان کا سواگت کرتے تھے، ان کا ماتھا چومتے تھے اور ان کا ہاتھ پکڑ کر उन्हें उस स्थान पर बैठाते थे जहां वो स्वयं बैठे होते थे। यात्रा पर जाने से पहले पैगम्बर इस्लाम सबसे अंत में अपनी बेटी से मिलने जाते थे। जब लोगों ने पैगम्बर इस्लाम से ये पूछा कि आप किसे सबसे ज्यादा चाहते हैं, तो वे हमेशा यही जवाब देते थे, अपनी बेटी फातिमा को। शारे मशिक अल्लामा इकबाल ने भी हजरत फातिमा जहरा सलामुल्लाह अलैहा के बारे में अनेक शेर कहे और महिलाओं से कहा है कि उनके गुणों से सुसज्जित हों ताकि अपनी गोद में भी इमाम हसन और हुसैन जैसे बेटे परवरिश पाएं।
फातिमा कौन थी? उनकी महानता का कारण केवल ये नहीं है कि पैगम्बर इस्लाम की वे सुपुत्री थीं, बल्कि ईश्वर की दृष्टि में उनका जो महत्व, प्रतिष्ठा व स्थान था वो उन्हें दूसरों से भिन्न करता था। अपने महान व उच्च स्थान व बेजोड़ ईमान के साथ हजरत फातिमा जहरा केवल अपने पिता के निधन से टूट नहीं सकती थीं। उनके पिता के निधन के कुछ ही दिन बाद इस्लाम के तथाकथित दावेदारों ने उन पर इतने अत्याचार किए कि वे बिस्तर पर पड़ गईं। उनके शरीर पर जलता हुआ दरवाज़ा गिरा दिया गया। दरवाजे और दीवार के बीच दबने के कारण उनके पेट में पल रहे शिशु की मौत हो गई और इसी प्रकार इस्लामी कानूनों व शिक्षाओं द्वारा प्राप्त उनके अधिकारों से उन्हें वंचित कर दिया गया। उन्होंने अपने हक के लिए मस्जिद नबी में बड़ा भावुक भाषण दिया और तथ्यों को उजागर किया, लेकिन जो लोग अपने आप को इस्लाम का ठेकेदार समझ बैठे थे उन्होंने हजरत फातिमा जहरा को तनिक भी महत्व नहीं दिया, जिससे आहत होकर वे घर आ गईं और मरते दम तक उनसे बात नहीं की।
हजरत फातिमा जहरा ने अपने पति हजरत अली अलैहिस्सलाम को वसीयत की थी कि हे अली, निधन के पश्चात मेरे शव को रात में नहलाना, रात में कफन देना और रात ही में दफन करना, जब सब लोग सो रहे हों। मैं नहीं चाहती कि जिन लोगों ने मुझ पर अत्याचार किया है वे मेरे अंतिम संस्कार में शामिल हों। अली ने भी रात के अंधकार में कुछ लोगों के साथ हजरत फातिमा के अनाथ व बिलखते बच्चों से चुप रहने का आग्रह करते हुए उनके शव को अज्ञात स्थान पर दफन कर दिया।
अगले दिन सुबह जब कुछ लोग पैगंबर की इकलौती बेटी के अंतिम संस्कार में भाग लेने के लिए आए तो उन्हें रात के समय ही उन्हें दफन किए जाने की बात पर अचरज हुआ। एक गुट क्रोधित हुआ और उसने कहा कि हम फातिमा की कब्र खोलकर उनके शव को बाहर निकालेंगे और पुनः उनका अंतिम संस्कार करेंगे। ये सुनकर हजरत अली अलैहिस्सलाम इतने क्रोधित हुए कि युद्धों में उनका रणकौशल देख चुके लोग वहाँ से वापस चले गए। आज 14 शताब्दियां बीत जाने के बाद भी पैगंबर की प्राण प्रिय बेटी की कब्र का लोगों को पता नहीं है। पैगंबर की इकलौती बेटी की कब्र का अज्ञात होना कई संदेश लिए हुए है जिनके बारे में लोगों को विचार करना चाहिए।
हजरत अली अलैहिस्सलाम ने जब रात के अंधकार में हजरत फातिमा जहरा सलामुल्लाह अलैहा को दफन कर लिया तो पैगम्बर की कब्र की ओर मुख करके कहा, मुझे इतना दुख है जिससे मेरा दिल खून हुआ जा रहा है। कितनी जल्दी हम सब बिखर गए और हमारे बीच जुदाई पड़ गई। मैं केवल ईश्वर से शिकायत करता हूँ, शीघ्र ही आपकी सुपुत्री आपके पास पहुँचेगी और आपको सूचित करेगी कि आपके मानने वाले उसका अधिकार छीनने के लिए किस प्रकार एकजुट हो गए। आप फातिमा से सारी बातें पूछेगा क्योंकि उनके दिल में इतनी पीड़ाएं हैं जिनसे उनका दिल फटा जा रहा था और उनके पास दुनिया में उन्हें बताने का कोई मार्ग नहीं था। अब वे सारी बातें आपको बताएंगी और ईश्वर फैसला करेगा कि वही सबसे अच्छा फैसला करने वाला है।
तो दोस्तों, आपकी सेवा में इस दुखद अवसर पर हार्दिक संवेदना पेश करते हैं और आपसे अनुमति चाहते हैं।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, अब प्रस्तुत है हमारी सभा का अंतिम कार्यक्रम अच्छी आदतें। अच्छी
दोस्तों कार्यक्रम अच्छी आदतें की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। मरियम मेहरदादी और रविश जैदी का सलाम स्वीकार कीजिए।
दोस्तों जैसा कि आप जानते हैं कि पिछले कार्यक्रम में हमने जीवन साथी का शुक्रिया अदा करने और उसकी सराहना करने के विषय पर विचार किया था। इस कार्यक्रम में हम रचनात्मकता की एक कौशल के रूप में चर्चा करेंगे। रचनात्मकता को एक कौशल के रूप में देखना कुछ अजीब सा लग सकता है, क्योंकि कुछ लोग रचनात्मक होने को व्यक्तित्व की विशेषता मानते हैं और इसे कौशल नहीं मानते हैं। लेकिन रचनात्मकता को कौशल के रूप में देखा जा सकता है। इसके कुछ कारण हैं। एक कारण तो ये है कि रचनात्मकता कई अन्य कौशलों की तरह अभ्यास और तकरार यानी बार बार दोहराने और सीखने से बेहतर हो जाती है।
दूसरा कारण ये है कि कोई भी व्यक्ति पूर्णता और रचनात्मक नहीं होता है। हालांकि हमारी क्रिएटिविटी का लेवल एक दूसरे से अलग होता है। हो सकता है कि हम दुनिया के सबसे रचनात्मक व्यक्ति न बन पाएं, लेकिन सीखने और अभ्यास करने से हम आज की तुलना में कल अधिक रचनात्मक बन सकते हैं। इसके अलावा बचपन से ही रचनात्मकता के कई तत्व इंसान में मौजूद होते हैं, लेकिन उन्हें धीरे धीरे दबा दिया जाता है। अतः रचनात्मकता को सिर्फ एक स्किल या एक प्रतिभा नहीं माना जा सकता, बल्कि इसे एक ऐसी क्षमता माना जा सकता है जो धीरे धीरे क्षीण होने लगती है। हमारे ख्याल में ये मान्यता अधिक स्वीकार्य है।
रचनात्मकता का मतलब है कि ऐसी क्षमताओं का प्रदर्शन करना जो इंसान के व्यक्तिगत जीवन और पेशेवराना जीवन में अभूतपूर्व हो। जब हम एक कौशल के रूप में रचनात्मकता का जिक्र करते हैं तो हम इसे नवाचार से अलग नहीं करते। दूसरे शब्दों में हमारे लिए ये महत्वपूर्ण नहीं होता है कि विचार, नए विचार और नए समाधान वास्तव में शून्य से निर्मित हैं या कहीं और से हमारे दिमाग में आए हैं। हमारे लिए ये महत्वपूर्ण है कि हम जिस व्यवस्था में हैं उसमें सुधार करने और एक नए दृष्टिकोण का प्रसार करने में सक्षम हों जो पहले मौजूद नहीं थी।
रचनात्मक होने के लिए आपको रचनात्मक रूप से सोचना होगा। रचनात्मक या क्रिएटिविटी सोच रचनात्मकता का एक प्रमुख कारक है। टोरेंस सूचना के मुद्दों और स्थापित कारकों को समझने, परिकल्पनाओं का अनुमान लगाने, उन्हें संशोधित करने और उनका पुनर्मूल्यांकन करने और अंत में परिणाम प्रस्तुत करने को रचनात्मक सोच बताता है। उसकी राय में रचनात्मक सोच के लिए चार विशेषताओं को मद्देनजर रखा जाना चाहिए। इन विशेषताओं में से एक विचार की निरंतरता है। ये विचार और अभिव्यक्ति के बीच एक सार्थक संबंध स्थापित करने की क्षमता है, जिसे एक निश्चित समय पर विचारों या समाधानों की संख्या में के आधार पर मापा जाता है। रचनात्मक सोच के लिए एक अन्य विशेषता मौलिकता और विचार की मौलिकता है। ये सामान्य और स्पष्ट चीजों से दूर जाने या आदतन सोच से अलग होने की क्षमता है।
विचारों का लचीलापन रचनात्मक सोच की एक और विशेषता है। एक व्यक्ति के विभिन्न समाधानों के बारे में सोचने की क्षमता या उत्तरों के एक वर्ग से दूसरे वर्ग में स्थानांतरित करने की क्षमता और परिवर्तन जो वो किसी समस्या को हल करने के लिए इस्तेमाल करता है और अंत में विस्तार विशिष्टता है, विवरणों पर ध्यान देने की क्षमता और किसी विचार को प्रस्तुत करने, उसे लागू करने, उसका मूल्यांकन करने और नए विचार को प्रस्तुत करने और उसे स्वीकार करने के लिए अन्य विचारों के साथ जोड़ने में बहुत सावधानी बरतने की क्षमता को रचनात्मकता कहते हैं।
अब हम जानना चाहते हैं कि रचनात्मकता और बुद्धि के बीच कोई संबंध है या नहीं। हाँ, बुद्धि और रचनात्मकता के बीच एक सकारात्मक और अर्थपूर्ण संबंध है। लेकिन प्रश्न ये है कि क्या प्रत्येक बुद्धिमान व्यक्ति रचनात्मक भी होता है? शोध से पता चला है कि रचनात्मकता और बुद्धि परीक्षणों के बीच सहसंबंध 20% है, जो अपेक्षाकृत कम है। नतीजतन लोगों की रचनात्मकता को उनके आईक्यू स्कोर के आधार पर आंकना संभव नहीं है और ये उम्मीद करना कि कम बुद्धि वाले लोगों में रचनात्मक लोग पाए जाएंगे।
हालांकि कुछ मनोवैज्ञानिकों के अनुसार रचनात्मकता के लिए एक निश्चित मात्रा में बुद्धि का होना जरूरी है। रचनात्मकता के लिए न्यूनतम बुद्धि को रचनात्मकता दहलीज परिकल्पना भी कहा जाता है। इसका अर्थ यह है कि आईक्यू के एक निश्चित स्तर तक यानी लगभग 120 तक बुद्धि और रचनात्मक क्षमताओं के बीच एक सकारात्मक और निम्न संबंध होता है, लेकिन आईक्यू के 120 ऊपर स्कोर में ये संबंध नहीं देखा जाता। इसलिए ये निष्कर्ष निकाला जा सकता है कि उच्च बुद्धि वाले बच्चों के लिए रचनात्मकता परीक्षणों में कम अंक प्राप्त करना संभव है और दूसरी ओर जो बच्चे संक्षिप्त बुद्धि के मामले में औसत से ऊपर हैं वे रचनात्मकता परीक्षणों में उच्च अंक प्राप्त कर सकते हैं।
दोस्तों, ध्यान योग्य बिंदु यह है कि सभी लोग अपने भीतर छिपी रचनात्मकता को खो सकते हैं और इस बात का उनके अध्ययन या उनकी गतिविधियों से कोई लेना देना नहीं है। कुछ लोग सोचते हैं कि रचनात्मकता केवल उन लोगों में होती है जो संगीतकार या चित्रकार हैं, जबकि हकीकत यह है कि रचनात्मकता कुछ खास तबकों तक ही सीमित नहीं है। आप किसी भी क्षेत्र में रचनात्मक हो सकते हैं और इसका आपकी सामाजिक स्थिति या पेशे और सामाजिक संबंधों से कोई लेना देना नहीं है। ऐसी स्थिति में आप सभी मुद्दों को एक अलग नज़रिए से देख सकते हैं और एक क्रिएटिव व्यक्ति बन सकते हैं।
अगर आपको अपने भीतर क्रिएटिविटी की खोज करनी है या इस कौशल को मजबूत बनाना है तो सबसे पहले आप कामों को दोहराना बंद कर दें। हर काम को करने के लिए कोई नया तरीका खोजें और अलग अलग चीजों का अनुभव करने की कोशिश करें। हाँ, ये जान लें कि आपको कई बार असफलता हाथ लग सकती है, लेकिन सफल वही होता है जो असफलताओं से निराश नहीं होता और अपने रास्ते पर आगे बढ़ता रहता है।
जो लोग अपने दैनिक जीवन में रचनात्मक बनने की कोशिश करते हैं उनमें प्रेरणा, जिज्ञासा, धीरज और दृढ़ता, सकारात्मक सोच और खुले दिमाग जैसी विशेष विशेषताएं होती हैं। क्रिएटिव लोग ऐसे तरीकों की तलाश करते हैं जिनके जरिए से वे अपने विचारों को नयापन दे सकें और नए विचारों की ओर आगे बढ़ सकें। वे किसी विषय या समस्या के सभी पहलुओं पर ध्यान देते हैं और समस्या को हल करने में अधिक एकाग्रता और जागरूकता दिखाते हैं। एक क्रिएटिविटी रखने वाला व्यक्ति दूसरों की तुलना में अधिक मौलिक विचार रखता है और वो ऐसे समाधानों के बारे में सोचता है जो हो सकता है कि दूसरों के लिए अधिक महत्वपूर्ण नहीं हों। वो विभिन्न अनुभवों से नए परिणाम प्राप्त करता है और अपने विचारों और मतों को आसानी से व्यक्त करता है और विभिन्न मतों का स्वागत करता है। वो मुद्दों और समस्याओं को हल करने के विभिन्न तरीकों की खोज करता है और वांछित परिणाम तक पहुँचने की कोशिश करता है।
इसके अलावा क्रिएटिव व्यक्ति खुद को दूसरों की राय और विचारों तक सीमित नहीं रखता है और वो कट्टर और संकीर्ण सोच का बिल्कुल नहीं होता है। वो हमेशा जिज्ञासु रहता है और नई जानकारी की तलाश में रहता है। उसमें कल्पना और ऊंचा सोचने की शक्ति इस हद तक होती है कि वो अपने विचारों को वस्तु निष्ठता देता है। ऐसे लोग सकारात्मकता और ऊर्जा से भरे होते हैं और मजबूत आत्मविश्वास रखते हैं।
स्कूलों में शिक्षक रचनात्मक बच्चों की आसानी से पहचान कर सकते हैं। एक शिक्षक तो क्लास में सभी छात्रों को पढ़ाता है, लेकिन कुछ ही छात्र दिलचस्प और एकदम अलग हटकर प्रश्न पूछते हैं। इस तरह से शिक्षक समझ सकता है कि किस छात्र में बेहतर क्रिएटिविटी है। शोधकर्ताओं का मानना है कि सभी लोग अपनी क्रिएटिविटी का उपयोग अपने जीवन में कर सकते हैं, कभी कभी आपको केवल अपनी क्षणता को खोजने के लिए सहायता की आवश्यकता होती है।
ये महत्वपूर्ण बात है कि रचनात्मकता का आपके जीवन पर जबरदस्त प्रभाव पड़ता है। जीवन में बेहतर दृष्टिकोण रखना, आत्मविश्वास में वृद्धि, अवसरों में वृद्धि, दोहराव वाले जीवन से छुटकारा पाना और चीजों को बेहतर ढंग से अंजाम देने के लिए स्वतंत्र होना इन प्रभावों में से हैं। एक ऐसा व्यक्ति जिसके पास रचनात्मकता है, निश्चित रूप से इससे उसकी क्षमता और विश्वास में वृद्धि होती है। परिणाम स्वरूप उसके पास अधिक आत्मविश्वास होता है। दूसरी ओर रचनात्मकता लोगों को अपने सुरक्षित क्षेत्र को छोड़ने और असफलता के डर के बिना जीवन में नई चीजों को आजमाने के लिए प्रेरित करती है।
आपने एडिसन का ये प्रसिद्ध जुमला सुना होगा, मैं असफल नहीं हुआ बल्कि मैंने सिर्फ 10,000 तरीके आजमाए और महसूस किया कि ये तरीके काम नहीं कर रहे हैं। इसका अर्थ है कि रचनात्मकता अनुभव प्राप्त करने का नाम भी है और अनुभव में कभी कभी गलतियां हो सकती हैं। अगर आप रचनात्मक लोगों की तुलना किसी व्यक्ति या किसी चीज से करना चाहते हैं तो ग्राफिक डिजाइनर सबसे अच्छा विकल्प है, क्योंकि आपने देखा होगा कि वे डिजाइन अपने मनचाही भावना को प्राप्त करने के लिए लगातार चीजों को बदलते रहते हैं जब तक कि वे अपना मनपसंद डिजाइन या चित्र हासिल नहीं कर लेते हैं।
तो दोस्तों, कार्यक्रम का समय अब यहीं समाप्त होता है। हमें इजाजत दीजिए। खुदा हाफिज।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अब समय मुख्य समाचारों के सारांश का। विदेश मंत्री ने कहा है कि आतंकवादी हमले ईरान के विकास की तीव्र गति को नहीं रोक पाएंगे। ईरान ने कहा है कि आतंकवादी अब सुकून से नहीं रहेंगे। इसराइली प्रदर्शनकारियों ने कहा है कि हमारी सेना आतंकवादी संगठन है। और कुवैत नरेश का आज निधन हो गया, जिसके बाद कुवैत में 40 दिनों तक का राष्ट्रीय शोक घोषित कर दिया गया। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुदा हाफिज। शुभ रात्रि।